بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج آپ سورہ آلہ کی آیت کرمانک 1 سے 17 تک کی تلاوت اور اس کا انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم اللہ الرحمن الرحیم، سبح اسم ربک الاعلی الذی خلق فسوا والذی قدر فہدا والذی اخرج المرعى فجعله غثاء أحوى سنقرئك فلا تنسى إلا ما شاء فذكر إن نفعت الذكرى سيذكر من يخشى ويتجنبها الأشقى الذي يصلى النار الكبرى ثم لا قد أفلح من تزكى وذكر اسم ربه فصلى بل تؤثرون الحياة الدنيا والآخرة خير
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، ہی پیغمبر اپنے سروچ پالنہار کے نام کا گنگان کیجئے، جس نے پیدا کیا پھر ٹھیک ٹھاک کیا، جس نے بھاگی نردھارت کیا پھر مارگ دکھایا، جس نے ونسپتی اگائی پھر اسے سوکھا اور کالا بنا دیا۔ پھر ہم آپ کو شیگر ہی اس پرکار قرآن پڑھائیں گے کہ پھر آپ بھولیں گے نہیں، سوائے یہ کہ ایشور ہی یہ چاہے کہ نسندیہ وہ ہر سپشٹ اور چھپی بات کو جانتا ہے، اور ہم آپ کو ہر بھلے کاری کے لیے تیار کر دیں گے۔ اتہ نصیحت کیجئے، یدی نصیحت لاب پرد ہو، اور شیگر ہی ایشور سے ڈرنے والا ویکتی نصیحت حاصل کر لے گا، کنتو اتین درباگ والا اس سے کترائے گا، وہی جو بڑی آگ میں گر پڑے گا، پھر وہ اس میں نہ تو مرے گا نہ ہی جیے گا۔ نشچت روپ سے جس نے اپنے آپ کو پوتر بنا لیا وہ سفل ہو گیا، اور جس نے اپنے پالنہار کے نام کا اسمرن کیا پھر نماز ادا کی۔ نہیں، بلکہ تم تو سانسارک جیون کو پراتھمکتا دیتے ہو، جبکہ پرلوک ادھک اتم اور شیش رہنے والا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، کارکرم میں آپ سبھی کا ہاردک سواگت ہے۔ آج شکروار ہے، جولائی اور ذلحج کی 8 تاریخ، اور تیر ماہ کی آج 17 تاریخ ہے۔ کارکرم میں آپ پہلے وشو سماچار سنیں گے، وشو سماچاروں کے بعد راجنیتک چرچا کا دینک کارکرم آپ سن سکیں گے۔ پھر ہم آپ کو حج کے بارے میں ایک وشیش کارکرم سنوائیں گے۔ ہماری آج کی سبھا کا انتم کارکرم ہوگا پتر سنسار۔ تو شروتاؤں، یہ تھی روپ ریکھا۔ اب کچھ ہی چھڑوں میں ریڈیو تہران سے وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ وشو سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ پہلے آج کے پرمکھ سماچاروں کا سارانش۔ ورشٹھ نیتا نے کہا ہے کہ ورچسوادی پشچم ہر جگہ پر کمزور ہوتا جا رہا ہے۔ گولی لگنے سے جاپان کے پورو پردھان منتری کی موت ہو گئی۔ جان میجر کا کہنا ہے کہ وہ جانسن کو ایک دن کے لیے بھی ستا میں نہیں دیکھنا چاہتے۔ راج سنگھ نے اسرائیل سے فلسطینیوں کو زبردستی ان کے گھروں سے نکالنے سے منع کیا ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔ آیت اللہ عظمت سید علی خامنئی نے کہا ہے کہ پشچم ہمارے سنویدنشیل کھیتر میں کمزور ہوا ہے، اور یہی حال اس کا وشو کے دوسرے کھیتروں میں بھی ہو رہا ہے۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمی سید علی خامنئی نے حج کے اپنے سندیش میں یہ کہا ہے کہ ورتمان سمے میں پشچمی سبھیتا کے مہتوپورن اپہار کے روپ میں لبرلزم اور کمیونزم وگت کے اپنے آکرشنوں کو کھو چکے ہیں۔ پیسوں پر کیندرت پشچمی لوکتنتر کی ساکھ پر بہت ہی گمبھیر پرشن چنہ لگ رہے ہیں۔ پشچمی بدھی جیوی اس بات کو اب سویکار کر رہے ہیں کہ ان کے سامنے پہچان کا سنکٹ موجود ہے۔ ورشٹھ نیتا کہتے ہیں کہ امریکہ اور اس کے اپرادھی سہیوگی ارتھات اویز زائونی شاسن کی وفلتا اور پریشانی کو فلسطین، لبنان، سیریا، عراق، یمن اور افغانستان میں گھٹنے والی بہت سی گھٹناؤں میں بہت ہی اسپشٹ روپ سے دیکھا جا سکتا ہے۔ اسلامی کرانتی کے ورشٹھ نیتا نے کہا کہ ورتمان سمے میں وشو ایران میں اسلام کی شکتی اور اسلامی شاسن کے سفل ادھارن کو دیکھ رہا ہے۔ انہوں نے کہا کہ اس مول نیم کی سوچی میں سروپری قانون بنانے اور اس کو کریانوت کرنے میں جنتا کے متوں پر بھروسے کے ساتھ ہی ساتھ راجنیتک سواولمبن تتھا اتیاچاری شکتیوں کی اور نہ جھکنے کو دشٹیگت رکھا گیا ہے۔ یہی نیم مسلمان راشٹروں تتھا سرکاروں کے ایک جٹ ہونے کا آدھار بن سکتا ہے، جو اسلامی جگت کو پرسپر سہیوگ کے لیے سنگٹھت کرنے کی بھومیکا ہے۔ سماچاروں کے بعد حاجیوں کے نام ورشٹھ نیتا کا سندیش پیش کیا جائے گا۔ IRGC کے ورشٹھ کمانڈر نے کہا ہے کہ دشمن کی ساری کوششیں اسلامی کرانتی کی پرگتی کو روکنے اور ایران کو راجنیتک روپ سے الگ تھلگ کرنے پر کیندرت رہی ہیں۔ انہوں نے کہا کہ ان ساری کوششوں میں اسے ناکامی ہاتھ لگی ہے۔ IRGC کے کمانڈر جنرل حسین سلامی نے ایک کاریکرم کو سمبودھت کرتے ہوئے کہا کہ دشمنوں نے انتراشٹریہ سامراجی واد، آتنکوادیوں اور تانہ شاہی سرکاروں کو اپنے ساتھ ملا کر ایران کے ورودھ آرتھک یدھ شروع کیا، لیکن ایرانی ادھیکاریوں اور جنتا کی سمجھ بوجھ تتھا ہوشیاری کی وجہ سے دشمن کا ہر ہتھکنڈا ناکام ہوا۔ ایرانی جنتا نے پرتبندھوں کے مقابلے میں پرتیرودھ کا پردرشن کر کے دشمن کی ساری یوجناؤں پر پانی پھیر دیا۔ جاپان کے پورو پردھان منتری شنجو آبے کی گولی لگنے کی وجہ سے شکروار کو موت ہو گئی۔ اس پر ایران نے دکھ ویکت کیا ہے۔ شنجو آبے شکروار کو ایک چناوی سبھا کو سمبودھت کر رہے تھے۔ بھاشن کے دوران ان پر پیچھے سے گولی چلائی گئی۔ گولی لگنے کے بعد جاپان کے پورو پردھان منتری زمین پر گر پڑے۔ گولی لگنے کے فوراً بعد انہیں ہیلی کاپٹر سے اسپتال لے جایا گیا۔ شنجو آبے کو بچانے کے لیے میڈیکل ٹیم نے کئی گھنٹے تک محنت کی، لیکن ان کو بچایا نہیں جا سکا۔ آرمبھک رپورٹوں میں یہ بتایا جا رہا تھا کہ ان کے سینے پر گولی ماری گئی، کنتو بعد میں پتا چلا کہ شنجو آبے کو دو گولیاں پیچھے سے ماری گئیں۔ حملہ کرنے والے 41 ورشی ویکتی کو گرفتار کر لیا گیا ہے۔ وہ جاپانی نوسینا میں کام کر چکا ہے۔ جاپان کے پورو پردھان منتری شنجو آبے کی ہتیا پر اسلامی گڑتنت ایران نے کھیت جتایا ہے۔ ایران کے ودیش منتالے کے پروکتا نے کہا ہے کہ جاپان کے پورو پردھان منتری کی ہتیا کی سوچنا سے ہم دکھی ہیں، وہ آتنکواد کا شکار ہوئے ہیں، ہم اس گھٹنا کی کڑے شبدوں میں نندا کرتے ہیں۔ برٹن کے بھوتپور پردھان منتری جان میجر بوریس جانسن کو ایک دن کے لیے بھی ستا میں دیکھنا نہیں چاہتے۔ برٹش پردھان منتری بوریس جانسن دوارا کنزرویٹو پارٹی کے مکھیا کے پد سے استعفیٰ دے دیے جانے کے باوجود ان پر ستا سے بالکل الگ ہٹنے کا دباؤ بنا ہوا ہے۔ حالانکہ انہوں نے پارٹی کے پد سے تیاگ پتر دے دیا ہے اور ان کے اتراادھیکاری کے لیے کوششیں بھی تیز ہو گئی ہیں، مگر بہت سے لوگ ان کو ستا سے باہر ہی دیکھنا چاہتے ہیں۔ انہوں نے بتایا ہے کہ نئے پردھان منتری کے چین تک وہ اس پد پر بنے رہیں گے۔ بوریس جانسن کی اور سے آدھیکارک روپ سے کنزرویٹو پارٹی کے پرمکھ کے پد سے تیاگ پتر دینے کے کچھ ہی سمے بعد برٹن کے بھوتپور پردھان منتری جان میجر نے کنزرویٹو پارٹی کو پتر لکھ کر یہ مانگ کی ہے کہ جانسن کو پردھان منتری پد سے تتکال ہٹا لیا جائے۔ انہوں نے کہا کہ نئے پردھان منتری کے چین تک جانسن کا ستا میں باقی رہنا اچت نہیں ہے۔ جان میجر کے انوسار جانسن کے استھان پر اپ پردھان منتری کو بھی اس پد پر آسین کیا جا سکتا ہے۔ راشٹر سنگھ کا کہنا ہے کہ جارڈن ندی کے پشچمی تٹ کے مسافر یتا نامک استھان سے فلسطینیوں کا ہٹایا جانا بل پوروک نشکاسن جیسا ہے۔ سنیکت راشٹر کے مانوی معاملوں کے سنیوجک وبھاگ نے یہ کہا ہے کہ راشٹر سنگھ کے انوسار فلسطینی کھیتروں سے استھانیہ نواسیوں کو زبردستی نکالنا غیر قانونی کام ہے۔ راشٹر سنگھ نے اسرائیلی ادھیکاریوں کو ایسا نہ کرنے کو کہا ہے۔ راشٹر سنگھ کے کاریالے کی اور سے جاری بیان میں یہ بات کہی گئی ہے کہ فلسطین کے مسافر یتا نامک کھیتر میں 1150 فلسطینی رہتے ہیں، جن میں 569 بچے شامل ہیں۔ ان فلسطینیوں کو زائونی کالونی واسیوں کی اور سے دھمکیاں دی جا رہی ہیں کہ وہ یہ کھیتر چھوڑ کر چلے جائیں، انیتھا ان کے گھروں کو توڑ دیا جائے گا۔ اس حساب سے 215 فلسطینی پریواروں کو اس سمے اپنی ماتر بھومی سے زبردستی نکالے جانے کا خطرہ ہے۔ زائونی کالونی واسی فلسطینیوں کے راستوں کو بند کر رہے ہیں اور ان کے کھیتوں کو آگ لگا رہے ہیں۔ مانواधिकारों کے ایک سنگٹھن نے اعلان کیا ہے کہ ڈاکٹروں کی انتراشٹری یونین نے کچھ اسرائیلی ڈاکٹروں کی امانوی کاروائیوں کی شکایت کی ہے، جس میں ہنسا میں شینبیٹ کے ساتھ سہیوگ بھی شامل ہے۔ فارس نیوز کے انوسار مانو ادھیکاروں کی سمرتھک ڈاکٹروں کی کمیونٹی نے اعلان کیا ہے کہ انہوں نے ڈاکٹروں کی زائونی یونین کے خلاف ورلڈ میڈیکل یونین میں شکایت درج کرائی ہے۔ اکت گروپ نے اس کارروائی کی وجہ چکتسا سیوائیں حاصل کرنے کے دوران فلسطینی مریضوں کے مانوادھیکاروں کے الگھن، دائتو نرواہ کے دوران فلسطینی چکتسا ٹیموں کو بھیبیت کرنے، اسرائیلی ڈاکٹروں کے ہنسا میں لپت ہونے اور مانوادھیکاروں کے الگھن کے درجنوں مقدمے درج کرانا قرار دیے ہیں۔ سیریا کے دکشن پوروی بھاگ میں آتنکوادی گٹ مغاویروس سورا کے ٹھکانے پر روس کے حالیہ حملوں کے بعد استھانی سوتروں نے یہ بتایا ہے کہ امریکہ ان آتنکیوں کو ہیمارس میزائلوں سے لیس کر رہا ہے۔ گروار کو سیریا کے دکشن پوروی شیتر میں مغاویروس سورا نامک آتنکی گٹ کے میزائل پریکشن کی خبر دی۔ یہ آتنکی گٹ امریکی سینا اور سی آئی اے سے سیدھے روپ سے ملا ہے اور اس کو سنگٹھت کیا گیا ہے، جبکہ اس کا مکھیالے دکشن پورو میں استھت تنف چھاونی میں ہے۔ خابور ویب سائٹ نے رپورٹ دی ہے کہ امریکہ نے اس گٹ کو ہیمارس میزائل سے لیس کر دیا ہے۔ یہ ایک گٹ اپنی رپورٹ میں اس بات کی پشٹی کر چکا ہے کہ اس کے لڑاکوں نے جارڈن سے ملنے والی سیماورتی شیتر تنف میں اس میزائل کا پریکشن کیا۔ بھارت میں بے روزگاری کی در جون میں بڑھ کر 7.80% پہنچ گئی ہے۔ پچھلے مہینے وشیش کر کرشی شیتر میں 1.3 کروڑ لوگوں کو روزگار سے ہاتھ دھونا پڑا تھا، جس کے کارن بے روزگاری میں وردھی ہوئی ہے۔ آرتھک شودھ سنستھان سینٹر فار مانیٹرنگ انڈین اکانومی کے آنکڑوں کے انوسار جون مہینے میں روزگار میں کمی سے گرامین شیتروں میں بے روزگاری کی در بڑھ کر 8.3% پر پہنچ گئی ہے، جو مئی میں 7.30% تھی۔ شہری شیتروں میں استھتی کچھ بہتر رہی اور بے روزگاری در 7.3% درج کی گئی، جبکہ مئی میں یہ 7.12% تھی۔ بھارت کے تریپورا کی راجدھانی کے باہری علاقے نندن نگر شیتر میں تناؤ کی استھتی اس سمے بن گئی جب استھانیہ مسلم نواسیوں نے بتایا کہ بیتے 4 جولائی کی صبح ایک سنگٹھن کے سدسیوں نے بلڈوزر لا کر ایک قبرستان کے کچھ حصوں کو صاف کر دیا اور شیتر میں ایک استھائی مندر استھاپت کر دیا۔ ورودھ سوروپ مسلم سمودائے کے سدسیوں نے جولائی کو ایک پرمکھ مارگ کو جام لگا دیا۔ اسی کے ساتھ وشو سماچار سماپت ہوئے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ پرستت ہے اسلامی انقلاب کے نیتا آیت اللہ العظمیٰ خامنئی کا حج سندیش۔ بسم اللہ الرحمن الرحیم۔ ساری تعریفیں پوری کائنات کے پروردگار کے لیے ہیں، اور درود و سلام ہو پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اور ان کی پاکیزہ نسل اور چنندہ ساتھیوں پر۔ حکیم و قدیر اللہ کے شکر گزار ہیں کہ اس نے ایک بار پھر حج کے مبارک دنوں کو مسلم امت کی وعدہ گاہ قرار دیا اور اپنی رحمت کا راستہ ان کے لیے کھولا ہے۔ مسلم امت ایک بار پھر اس صاف ستھرے اور امر آئینے میں اپنی ایکتا و سمرستا کی جھلک دیکھ سکتی ہے اور پھوٹ و بکھراؤ پھیلانے والی وجہوں سے دوری بنا سکتی ہے۔ مسلمانوں میں ایکتا حج کے دو بنیادی استمبھوں میں سے ایک ہے، جو اگر اللہ کے ذکر و روحانیت کے ساتھ، جو اس رہسیوں سے بھرے فریضے کا دوسرا استمبھ ہے، مل جائے تو مسلمان قوم کو عزت اور خوش قسمتی کی چوٹی پر پہنچا سکتی ہے، اور اسے اس آیت ساری عزت تو صرف اللہ، اس کے پیغمبر اور مومنوں کے لیے ہے کا عملی نمونہ بنا سکتی ہے۔ حج ان دو سیاسی و روحانی پہلوؤں کا سنگرہ ہے، اور پوتر دین اسلام سیاست و روحانیت کا مہان و بھو مجموعہ ہے۔ حالیہ اتہاس میں مسلم امت کے دشمنوں نے ان دو نرلائک آیاموں یعنی اتحاد اور روحانیت کو کمزور کرنے کے لیے ہماری امت کے بیچ بڑی گتویدھیاں کی ہیں۔ وہ روحانیت کو پشچمی جیون شیلی کا پرچار کر کے، جو ادھیاتم سے خالی اور سنکیرن بھوتک وادی سوچ کا نتیجہ ہے، ختم کرنے کی کوشش کر رہے ہیں، اور ایکتا کو بھاشا، رنگ، نسل اور بھوگولک سیماؤں جیسی بے بنیاد بحثوں میں شدت پیدا کر کے چنوتی دے رہے ہیں۔ مسلمان امت کو، جس کا ایک سنکشپت نمونہ اس وقت حج کے سانکیتک سنسکاروں میں نظر آ رہا ہے، اپنے پورے وجود کے ساتھ مقابلے کے لیے اٹھ کھڑے ہونا چاہیے۔ ارتھات ایک طرف اللہ کی یاد، اللہ کی باتوں پر غور و فکر اور اللہ کے وعدوں پر بھروسے کو اپنے ساموہک وویک میں مضبوط بنائے، اور دوسری طرف پھوٹ و بکھراؤ پیدا کرنے والے تتوؤں کو قابو میں کرے۔ آج جو بات یقین کے ساتھ کہی جا سکتی ہے وہ یہ ہے کہ اس وقت دنیا اور اسلامی جگت کے حالات اس مولیوان کوشش کے لیے پہلے سے زیادہ انکول ہیں، کیونکہ پہلی بات تو یہ کہ اسلامی ملکوں میں اسکالروں اور بڑی تعداد میں عوام کا ذہن اپنی قیمتی روحانی پونجی کی طرف متوجہ ہو چکا ہے، اور اس کی اہمیت و قیمت کو محسوس کر چکا ہے۔ پشچمی سبھیتا کے سب سے اہم تحفے کی حیثیت سے آج لبرلزم اور کمیونزم اپنی 100 سال اور 50 سال پہلے والی کشش کھو چکے ہیں۔ پونجی کی دھوری پر گھومنے والی پشچم کی ڈیموکریسی کی ساکھ پر گمبھیر سوالیہ نشان لگ چکے ہیں، اور پشچمی اسکالر اس بات کو مان رہے ہیں کہ وہ شناخت اور عمل کے پہلو سے سرگردہ ہو چکے ہیں۔ اسلامی جگت میں نوجوان اسکالر اور علم تتھا علم کے میدان میں سرگرم لوگ یہ انجام دیکھنے کے بعد اپنی روحانی پونجی اور اسی طرح اپنے ملکوں میں پرچلت سیاسی اصولوں کے بارے میں نیا نظریہ قائم کر رہے ہیں۔ یہ وہی اسلامی بیداری ہے جس کا ہم ہمیشہ ذکر کرتے ہیں۔ دوسری بات یہ کہ اس اسلامی بیداری نے اسلامی دنیا کے دل میں حیرت انگیز و کرشماتی رجحان پیدا کر دیا ہے، جس کا مقابلہ کرنے میں سامراجی طاقتیں بے بس ہیں۔ اس رجحان کا نام پرتیرودھ ہے، اور اس کی حقیقت ایمان، جہاد اور اللہ پر بھروسے کی طاقت ہے۔ یہ وہی چیز ہے جس کے ایک نمونے کے بارے میں اسلام کے شروعاتی دور میں یہ آیت نازل ہوئی تھی، وہ کہ جن سے لوگوں نے کہا کہ لوگوں نے تمہارے خلاف بڑا لشکر اکٹھا کیا ہے، اس لیے تم ان سے ڈرو، تو اس بات نے ان کا ایمان اور بڑھا دیا، اور انہوں نے کہا کہ ہمارے لیے اللہ کافی ہے اور وہ بڑا کارساز ہے۔ تو یہ لوگ اللہ کی عنایت اور اس کے فضل و کرم سے اس طرح اپنے گھروں کی طرف لوٹے کہ انہیں کسی قسم کی تکلیف چھوئی بھی نہیں تھی، اور اللہ کی خوشی کے آگے نتمستک رہے، اور اللہ بڑے فضل و کرم والا ہے۔ فلسطین کا میدان اس حیرت انگیز حقیقت کی تصویر پیش کرتا ہے، اور اس چیز کی وجہ سے سرکش زائونی شاسن اپنی حملہور پوزیشن اور شیطانی حرکتوں کو چھوڑ کر رکشاتمک پوزیشن اپنانے اور پیچھے ہٹنے پر مجبور ہو گیا ہے، اور وہ کھلی ہوئی سیاسی، سیکیورٹی اور اکنامک مشکلوں میں گھر گیا ہے۔ پرتیرودھ کے دوسرے شاندار نمونوں کو لبنان، عراق، یمن اور کچھ دوسری جگہوں پر صاف طور پر دیکھا جا سکتا ہے۔ تیسری بات یہ کہ ان سب کے ساتھ ہی آج دنیا اسلامی دیش ایران میں اسلام کی طاقت و سیاسی سسٹم کا کامیاب نمونہ دیکھ رہی ہے۔ इस्लामी जमहूरिया की मजबूती, स्वाधीनता, प्रगति और प्रतिष्ठा एक आकर्षक व अर्थपूर्ण हकीकत है जो हर बेदार मुसलमान के जहन और जज्बात को अपनी ओर आकर्षित करती है। इस व्यवस्था के हम अधिकारियों की कमजोरी और कभी कभी गलत कारगुजारी, जिसकी वजह से इस्लामी सरकार की सारी बरकतों की प्राप्ति में ताखीर हुई, इस सिस्टम के मजबूत स्तंभों व ठोस कदमों को, जिनका आधार उसके बुनियादी उसूल हैं, कभी भी कमजोर नहीं कर सकी और न ही उसकी भौतिक व रूहानी प्रगति को रोक सकी। इन बुनियादी उसूलों में सबसे ऊपर कानून साजी और उसके क्रियान्वयन में इस्लाम का प्रभुत्व, मुल्क के सबसे अहम प्रशासनिक मामलों में जनता की राय पर भरोसा, पूरी राजनीतिक स्वाधीनता और जालिम ताकतों की तरफ न झुकना है। यही उसूल मुसलमान कौमों और सरकारों की एकता की बुनियाद बन सकते हैं और इस्लामी दुनिया को फैसलों व सहयोग में एकजुट कर सकते हैं। यही सबब व तत्व हैं जिन्होंने इस्लामी दुनिया के मुत्तहिद व समन्वित होकर आगे बढ़ने के लिए अनुकूल व मुनासिब हालात पैदा किए हैं। मुसलमान हुकूमतों, स्कॉलरों व धार्मिक हस्तियों, आज़ाद सोच रखने वालों व सत्य के खोजी नौजवानों को इन मुनासिब हालात से पहले से ज़्यादा फ़ायदा उठाने के बारे में दूसरों से बढ़कर सोचना चाहिए। स्वाभाविक सी बात है कि साम्राज्यवादी ताकतें और सबसे बढ़कर अमरीका इस तरह के रुझान से फिक्रमंद हो और इसके खिलाफ अपने सभी संसाधन इस्तेमाल करे। इस वक्त ऐसा ही हो रहा है। मीडिया के मैदान में डिक्टेटरशिप और सॉफ्ट वॉर के अनेक तरीकों से लेकर जंग शुरू करने और प्रॉक्सी वॉर के शोले भड़काने तक, और राजनीतिक उकसावे व जासूसी से लेकर धमकी, लालच और रिश्वत देने तक, ये सारी चीजें अमेरिका और दूसरी साम्राज्यवादी ताकतों की ओर से इस्तेमाल की जा रही हैं ताकि इस्लाम को बेदारी और कामयाबी के रास्ते से हटाया जा सके। इस इलाके में मुजरिम और नफरत अंगेज ज़ायोनी शासन भी इस व्यापक हथकंडे का ही एक भाग है। अल्लाह की कृपा और इरादे से ज्यादातर मौकों पर ये कोशिशें नाकाम रही हैं और घमंडी पश्चिम हमारे संवेदनशील इलाके और हालिया दिनों में पूरी दुनिया में दिन ब दिन कमजोर हुआ है। इलाके में अमरीका और उसके मुजरिम साथी यानी नाजायज कब्जा करने वाली ज़ायोनी हुकूमत की परेशानियों और नाकामियों को फिलिस्तीन, लेबनान, सीरिया, इराक, यमन और अफगानिस्तान की घटनाओं में साफ तौर पर देखा जा सकता है। इसके मुकाबले में इस्लामी दुनिया जोश और जज्बे वाले नौजवानों से भरी हुई है। मुस्तकबिल संवारने के लिए सबसे बड़ी संपत्ति उम्मीद व आत्मविश्वास है जो आज इस्लामी दुनिया, खास तौर पर इस इलाके के मुल्कों में लहरें मार रहा है। हम सब की जिम्मेदारी है कि इस पूंजी की हिफाजत करें और इसे बढ़ाएं। मगर इसके बावजूद दुश्मन की चालों से एक लम्हा भी गफलत नहीं होनी चाहिए। घमंड और लापरवाही से दूर रहना चाहिए और अपनी कोशिशों और बेदारी को बढ़ाना चाहिए। हर हाल में अल्लाह की ओर पूरा ध्यान होना चाहिए और गिड़गिड़ाकर सर्वशक्तिमान व तत्वदर्शी अल्लाह से मदद मांगनी चाहिए। हज की क्रियाओं में शिरकत, अल्लाह पर तवक्कुल, दुआ और इसी तरह गौर व फिक्र और फैसले करने का बड़ा अहम मौका है। पूरी दुनिया में अपने मुसलमान भाइयों और बहनों के लिए दुआ कीजिए और अल्लाह से उनकी कामयाबी और मदद तलब कीजिए। अपने इस भाई की हिदायत और मदद की दुआ को भी अपनी दुआओं में शामिल कीजिए। आप पर सलाम और अल्लाह की रहमत हो। सैयद अली खामेनेई, 5 ज़िलहिज्जा सन 1443 हिजरी कमरी, 14 तीर सन 1401 हिजरी शमसी, मुताबिक 5 जुलाई सन 2022।
दोस्तों, पवित्र हज के मौके पर एक विशेष कार्यक्रम के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और रविश जैदी का सलाम स्वीकार कीजिए। आशा करते हैं कि आपको हमारा आज का कार्यक्रम भी पसंद आएगा।
दोस्तों, पवित्र हज के संस्कारों को आज हजरत इब्राहिम अलैहिस्सलाम के हज के तौर पर जाना जाता है। ये केवल एक इबादत नहीं है, बल्कि ये पूरी दुनिया के मुसलमानों के बीच एकता और एकजुटता के लिए किए जाने वाले प्रयासों का अभ्यास है। सूरह तूर की शुरुआती आयतों में आया है कि गवाह है तूर पर्वत और लिखी हुई किताब, फैले हुए झिल्ली के पन्ने में और बसा हुआ घर और ऊंची छत और उफनता समुद्र के तेरे रब की यातना अवश्य घटित होकर रहेगी कि जिसे टालने वाला कोई नहीं। जिस दिन आकाश बुरी तरह डगमगाएगा और पहाड़ चलते फिरते होंगे तो तबाही है उस दिन झूठलाने वालों के लिए जो बात मानने में लगे हुए हैं, खेल रहे हैं। जिस दिन वे धक्के देकर जहन्नम की ओर ढकेले जाएंगे और कहा जाएगा यही है वो आग जिसे तुम झूठलाते थे। इमाम सज्जाद अलैहि सलाम से रवायत है कि मुराद वही घर है कि जिसकी पवित्र कुरान में कसम खाई गई है। ये उस समय शुरू हुआ जब फरिश्तों ने पृथ्वी पर मानो खिलाफत पर आपत्ति जताई और खुद को मनुष्यों की तुलना में पृथ्वी पर खिलाफत के योग माना, क्योंकि वे हमेशा अपने ईश्वर के आज्ञाकारी होते हैं। उस समय अल्लाह ने उनकी अज्ञानता की ओर ध्यान केंद्रित कराया और कहा कि मैं वो जानता हूँ कि जो तुम नहीं जानते हो।
अल्लाह द्वारा कही गई बात के बाद फरिश्तों को ये एहसास हुआ कि उनका मालिक उनकी बातों की वजह से उनसे नाराज हो गया है, इसीलिए उन्होंने अल्लाह से अपनी गलती की माफ़ी मांगी और उसके प्रकोप से बचने की प्रार्थना की। इस बीच दयालु अल्लाह ने उन पर अपनी रहमत नाजिल की और आसमान के नीचे एक घर बनाया ताकि वे वहां जाकर उसकी परिक्रमा अर्थात तवाफ करें। उस समय अल्लाह ने फरिश्तों को यह आदेश दिया कि वो ज़मीन पर एक घर बनाए जिसका उल्लेख सूरह तूर में बैत मामूर के नाम से किया गया है, ताकि जो भी इंसान ज़मीन पर पैदा हो वो उस घर का तवाफ करे जैसे कि फरिश्तों ने किया है, ताकि अल्लाह की रहमत उन तक पहुँचे और उसके प्रकोप से सुरक्षित रहें। यही कारण है कि पवित्र काबा हमेशा से एक ऐसा स्थान रहा है कि जहाँ इंसान अल्लाह से अपने दिल की बात करता है, उससे मदद मांगता है। लेकिन ये ईश्वरीय परंपरा इतिहास के अलग अलग दौर में भटकती रही। यही कारण है कि अल्लाह ने उन भटके हुए लोगों को सही रास्ते पर लाने के लिए हर दौर में अपना एक दूत भेजा ताकि लोगों को सही रास्ते की ओर ला सकें। हज़रत नूह, हज़रत इब्राहिम, हज़रत मूसा, हज़रत ईसा और हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, ये सभी ईश्वरीय दूत मानवता को अंधविश्वास और भ्रम से बचाने की कोशिश करते रहे ताकि इंसान शैतानी पंजों से दूर रहे और ईश्वर की रहमतों से नज़दीक हो जाए।
दोस्तों, हज़रत नूह अलैहिस्सलाम ने बहुत लंबे समय तक इंसानों को सही रास्ते पर ले जाने की कोशिश की, लेकिन उनके समय के अधिकांश लोग गुमराह और भटके हुए थे। उस ज़माने में एक भीषण और विशाल तूफान ने पूरी ज़मीन को अपनी चपेट में ले लिया था। गुमराह और भटके हुए लोगों को उनके कर्मों की उसने सज़ा दी। तूफान के समाप्त होने के बाद ज़मीन पर एक बार फिर से जीवन ने शुरुआत की। मोमिन और अच्छी पीढ़ी के लोग पृथ्वी के अलग अलग हिस्सों में फैल गए, लेकिन इस बीच शैतान ने अपना काम जारी रखा और धीरे धीरे फिर से लोगों को बहकाने में कामयाब होने लगा। देखते ही देखते शैतान ने एक बार फिर से धरती पर अंधविश्वास और अंधकार फैला दिया। उस जमाने में कि जब हज़रत इब्राहिम अलैहिस्सलाम को ज़मीन पर पैगम्बर बनाया गया, तब उस समय एक बार फिर इंसानों में अनेकेश्वरवाद की ओर रुझान बढ़ चुका था। लोग अल्लाह को छोड़कर छोटे छोटे खुदाओं और मूर्तियों की उपासना करने लगे थे। ऐसे ईश्वर की उपासना जिन्हें वे अपने हाथों से पत्थर और लकड़ियों के जरिए बनाते थे। हजरत इब्राहिम ने पत्थर के झूठे खुदाओं की मूर्तियों को तोड़ा और फिर से अल्लाह के घर पवित्र काबे का निर्माण किया, ताकि एक ऐसा स्थान हो कि जहां इंसान अल्लाह की इबादत कर सके। हजरत इब्राहिम और उनके बेटे हजरत इस्माइल पहले ऐसे इंसान थे कि जिन्होंने एहराम पहना था और हज के संस्कारों को अंजाम दिया था कि जिसका अल्लाह ने आदेश दिया था।
इस्लाम से पहले ईश्वरीय किताबों के मानने वाले, जिनमें हज़रत मूसा अलैहिस्सलाम और हज़रत ईसा अलैहिस्सलाम के मानने वाले शामिल हैं, काबे को हमेशा एक पवित्र स्थल के रूप में ही मानते थे। यहाँ तक कि उस समय की ईरानी जनता भी पवित्र काबे की ज़ियारत करने जाया करती थी और इस पवित्र स्थान पर महंगे महंगे और मूल्यवान तोहफे चढ़ाया करते थे। इस्लाम के आगमन से कई शताब्दियों पहले मक्का के बुजुर्गों ने काबे के चारों ओर मूर्तियां रखीं, जो धीरे धीरे हज की रस्मों का हिस्सा बन गई थी। इसके अलावा कई वर्षों के दौरान कई अन्य गैर इस्लामी रस्मों ने भी इस पवित्र स्थल पर अपना रास्ता बना लिया था। और जब ईश्वर के अंतिम दूत पैगंबर इस्लाम हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम अरब की ज़मीन पर पैगंबर के रूप में भेजे गए, तब ये पूरी ज़मीन अज्ञानता, अंधविश्वास और मूर्ति पूजा लोगों के जीवन का अभिन्न अंग बन चुकी थी। लेकिन मक्का की विजय के बाद पैगंबर इस्लाम अपने साथियों की मदद से और विशेष रूप से अपने प्रिय चचेरे भाई, उनके उत्तराधिकारी हजरत अली की मदद से पवित्र काबे को मूर्तियों और बुतों से पूरी तरह से पाक कर दिया। उन्होंने लोगों के विचारों से अंधविश्वास को दूर किया और मुसलमानों को उसी प्रामाणिक हजरत इब्राहिम के तरीके से हज की रस्में सिखाई। तब से हर साल इस्लामी कैलेंडर के अंतिम महीने ज़िलहिज्जा के पहले दशक में दुनिया भर के मुसलमान अंतिम पैगंबर की तरह पवित्र हज के संस्कारों को अंजाम देने के लिए पवित्र शहर मक्का की यात्रा करते हैं।
दोस्तों, अल्लाह पवित्र कुरान के सूरह हज में हज का परिचय कराने के बाद हज के संस्कारों को अपनी निशानियां बताता है और इनको अंजाम देने वालों को अपना खास बंदा करार देता है। जैसा कि हमने कार्यक्रम के आरंभ में कहा कि हज केवल एक इबादत नहीं है, बल्कि ये पूरी दुनिया के मुसलमानों के बीच एकता और एकजुटता के लिए किए जाने वाले प्रयासों का अभ्यास है। हज जहां अल्लाह के सामने विनम्रता और उसकी बंदगी का इजहार है, वहीं मुसलमानों की एकता और भाईचारे की निशानी भी है। इस महाधार्मिक सम्मेलन में अमीर गरीब, श्वेत अश्वेत सब एक साथ हैं। किसी भी कबीले, नस्ल और राष्ट्रीयता के मुसलमान एक उद्देश्य और एक समान लक्ष्य के साथ सभी एक ही काम अंजाम देते हैं, और वो है अल्लाह की इबादत और उसके द्वारा बताए गए हज के संस्कार अंजाम देना। हज इंसानी जिंदगी का स्तंभ और ऐसे अहम संदेश व पाठ पर आधारित है कि जिसमें इंसानी जिंदगी के व्यक्तिगत व सामाजिक आयाम शामिल हैं। हज इस्लामी जगत के बीच एकता के प्रतीक होने के साथ साथ मुसलमानों के बीच एकता को नुकसान पहुंचाने वाले हर कारण को रोकने और मतभेद पैदा करने, विशेषकर शिया सुन्नी के बीच फूट डालने वालों के मुंह पर तमाचा है।
पैगंबर इस्लाम ने अपने जीवन के अंतिम हज में मुसलमानों को भाईचारे और एकता का आह्वान किया तथा एक दूसरे के अधिकारों का हनन करने से मना किया और कहा, हे लोगों, मेरी बात सुनो, शायद इसके बाद मैं तुमसे इस स्थान पर भेंट न करूं। हे लोगो, तुम्हारा जीवन और धन एक दूसरे के लिए आज के दिन और इस महीने की भांति उस समय तक सम्मानीय है जब तुम ईश्वर से भेंट करोगे और उन पर हर प्रकार का अतिक्रमण हराम है। अब मुसलमानों के विभिन्न गुट व दल इस्लामी जगत के प्रतिनिधित्व के रूप में सऊदी अरब के पवित्र नगर मक्का और मदीना गए हैं ताकि इस्लामी इतिहास की निर्णायक एवं महत्वपूर्ण घटनाओं की याद ताज़ा करें, पैगंबर इस्लाम की अनुशंसाओं को याद करें और एक दूसरे के साथ भाईचारे व समरसता के साथ उपासना की घाटी में कदम रखे।
विशेषकर इस वर्ष की जब इस्लामी जागरूकता व चेतना तथा मुसलमानों की पहचान की रक्षा बहुत महत्वपूर्ण विषय हो गई है, इस बात में कोई संदेह नहीं है कि इस्लामी जागरूकता हज के मौसम में मुसलमानों के एक स्थान पर एकत्रित होने का एक प्रतिफल है। इस आधार पर इस्लामी जागरूकता को मजबूत करने के लिए हज का मौसम एक मूल्यवान अवसर है जो विभिन्न धर्मों व संप्रदायों के लोगों के मध्य एकता व वैचारिक समरसता से व्यवहारिक होगा। इस्लाम एक परिपूर्ण धर्म के रूप में मनुष्य की समस्त आवश्यकताओं पर ध्यान देता है और वो मनुष्य की समस्त प्राकृतिक आवश्यकताओं की पूर्ति करने वाला है। इस्लाम ने मनुष्य के अस्तित्व की पूर्ण पहचान के कारण महान ईश्वर मनुष्य और मनुष्यों के एक दूसरे के साथ संबंध के बारे में विशेष व्यवहार व कानून निर्धारित करता है। हज और उसके संस्कार इसी कार्यक्रम में से हैं जो मनुष्य की प्रगति व विकास में प्रभावी हो सकता है। तो दोस्तों, हर प्रकार के व्यक्तिगत, जातीय और वर्गीय भेदभाव से मुक्ति हज का सुपरिणाम है जिसे हमें हमेशा याद रखना चाहिए। कार्यक्रम का समय यहीं समाप्त होता है, हमें अनुमति दें।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, अभी आपने हज के बारे में विशेष कार्यक्रम सुना। अब पेश है आपका अपना मनपसंद कार्यक्रम पत्र संसार।
पत्र संसार।
दोस्तों, कार्यक्रम पत्र संसार में आपका स्वागत है। भैया रविश
और दीदी मरियम मेहरदादी का सलाम
स्वीकार करें।
दोस्तों, हमें आशा है कि आप जहां कहीं भी होंगे सकुशल होंगे और अपना मनपसंद कार्यक्रम सुनने के लिए तैयार होंगे।
जी दोस्तों, और जैसा कि दीदी ने कहा है कि आप जो है सकुशल होंगे, तो इस आशा के साथ कि आप अच्छे होंगे, हमारे लिए भी आप दुआ ज़रूर करते रहिए ताकि हम आपके की सेवा में जो है अच्छे अच्छे कार्यक्रम पेश करते रहें, अच्छी अच्छी बातें लाएं, आपको ईरान की अच्छी अच्छी जगहों की जो है वो सैर कराएं, अच्छा अच्छा पकवान जो है उसकी खुशबू आप तक पहुँचाएँ। तो आप हमारा इसी तरह साथ देते रहिए, अच्छे रहिए। और चलते हैं दीदी के पास, देखते हैं कि आगे का कार्यक्रम दीदी खुद बताती हैं, हम लोगों को कुछ नहीं बताती हैं।
जी, तो आप अभी जो बात कर रहे थे तो उसके बारे में एक बहुत बढ़िया सा पत्र है उदय भान ठाकरे का। लिखते हैं कि कुरान की आयतें और उनकी तिलावतें, उसका अनुवाद हमने सुना और वो इतना अच्छा होता है कि मन प्रसन्न और खुश हो जाता है। उसके बाद समाचार, आजकल राजनीतिक चर्चा, शौर्य गाथा, अनमोल बातें, कुरान ईश्वर चमत्कार और शुक्रवार के दिन मनपसंद कार्यक्रम पत्र संसार आता है जो बहुत ही अच्छे रहते हैं। आपके यहाँ से प्रसारित होने वाले कार्यक्रम के समय हम सब सपरिवार एक साथ बैठ कर भोजन करते रहते हैं और आपका कार्यक्रम भी सुनते रहते हैं। और अभी बहुत ही गर्मी के कारण भोजन के समय गांव के पेड़ों में लगे आम का रस
जी
और आम की चटनी के साथ भोजन करते करते आपका कार्यक्रम भी सुनते रहते हैं जो बहुत ही आनंददायक होता है।
پچھلے شکروار کو پتر سنسار میں کھنڈوا کے درگیش ناگنپورے جی کا ای میل اور ہیملال پرجاپتی جی کے وچار اور سریش اگروال جی کے یہاں کا نیمنترن پتر اور وگیان کی ڈگر اور پراچین شہر ہرسن کے بارے میں جانکاری پراپت ہوئی، بہت ہی اچھی تھی۔
ادے بھان جی، تمام باتیں آپ کی بہت ہی اچھی ہیں، بہت میٹھی میٹھی باتیں ہیں، لیکن اس مٹھاس میں آپ نے جو آم کے رس کی مٹھاس ڈالی ہے اس نے نہ صرف جو ہے وہ ہمیں بے چین کر دیا ہے، بلکہ دل تو یہ کر رہا ہے کہ آپ کے پریوار کے ساتھ ہم بھی بیٹھ کر ایک سمے کا کھانا کھائیں اور اس میں آم کا جو آم کا سواد
اور آم کی چٹنی،
دیدی کے منہ میں پانی آ گیا اور ہمارے منہ میں پانی آ گیا ہے۔ بہرحال یہ آشا کرتے ہیں کہ کبھی نہ کبھی آپ سے ضرور ایک ملاقات ہوگی اور آپ کے ساتھ بیٹھ کر آم بھی کھائیں گے اور آم کی چٹنی بھی کھائیں گے۔
جی، اگلا ای میل ہے آنند موہن بھائی کا، بائن کا، اور انہوں نے بھلائی درگ چھتیس گڑھ سے ہمیں بھیجا ہے ای میل اپنا۔ لکھتے ہیں، آج کے کاریکرم میں واٹس اپ میسج سے رضوان علی کے وچار سنے۔ آپ نے ٹھیک کہا، سنیکت راشٹر سنگھ کوئی دیوس مناتے ہیں اور لیکن اس سے زمینی استر پر کوئی بدلاؤ نہیں ہو رہا ہے۔ معصوم بچے مہیلائیں آج بھی لگاتار تکلیفوں کا سامنا کر رہے ہیں۔ آپ کے وچار سے میں پوری طرح سے سہمت ہوں۔ سانسکرتک کاریکرم میں اسوان شہر میں پولش بچوں کے پردرشنی پر چرچا میں آپ سے چرچا سنی، اور آگے لکھتے ہیں کہ میں آپ سے کچھ باتیں کرنا چاہتا ہوں، ہو سکے تو آپ کا فون نمبر بھیجنے کا کشٹ کریں، اور آشا رکھتا ہوں کہ میرا انوروھ دیدی مان لیں گی۔
جی، آنند موہن بائن جی، آپ کے وچاروں کو جانا اچھا لگا اور بہت ہی خوشی ہے، ہمیں بہت ہی پرسنتا ہوتی ہے جب ہمارے شروتا اور خاص کر جو ہمارے پرانے شروتا ہیں وہ برس گزر جانے کے بعد بھی وہ آج بھی ہم سے جڑے ہوئے ہیں اور اسی محبت کے ساتھ، اسی پریم کے ساتھ ہمیں اپنے یعنی پتر کے ذریعے، اپنے ای میل کے ذریعے، الگ الگ وبھن طریقوں سے ہمیں اپنے وچاروں تک اپنے وچار ہم تک پہنچاتے رہتے ہیں۔ تو آپ چلتے ہیں دیدی کے پاس اور دیکھتے ہیں کہ دیدی کے جو بہت بڑا سا ایک پٹارا ہے، اگر آپ لوگ دیکھ سکتے،
بڑا سا نہیں چھوٹا سا ہی ہے،
اگر آپ دیکھ سکتے تو اس ٹائم آپ خود پریشان ہوتے کہ دیدی کہاں کہاں سے کیا کیا پڑھ رہی ہیں۔ تو انہیں کے پاس چلتے ہیں اور دیکھتے ہیں کہ دیدی کیا لے کر آئی ہیں۔
جی، آج ہم جا رہے ہیں حکمنشی راجونش کے طرف، یعنی شاسن کال میں۔ ایرانی پراتتویدوں نے ایران کے حکمنشی شاسن کال کی پراچین راجدھانی پیرس پولیس میں سینکڑوں سلیب اور پتھر کے شیلالیکھوں کی کھوج کی ہے۔ ایران کے فارس پرانت میں پیرس پولیس کی جل نہروں میں انوینشن کاریہ کے پانچویں ستر نے تاچر پیلس کے دکشنی پرانگن میں جل مارگ میں سینکڑوں نقاشی دار پتھروں کی کھوج کی ہے۔ میراث آریہ نیوز ایجنسی نے ریسرچ انسٹیٹیوٹ فار کلچرل ہیریٹیج اینڈ ٹوریزم کے جن سمپرک کا حوالہ دیتے ہوئے کہا ہے کہ کھوجوں کی پشٹی پراتتو دل کے پرمکھ احمد علی اسدی نے کی تھی۔ انہوں نے کہا کہ یہ اتکھنن چوتھے سیزن کے بعد کا تھا اور اس کا ادیش یہ نردھارت کرنا تھا کہ تاچار پیلس کے دکشنی پرانگن میں موجود نہریں کیسے چلتی ہیں۔ دکشن میں پائے جانے والے ان جل نہروں میں نقاشی دار پتھروں کے سینکڑوں ٹکڑے دیکھے گئے تھے جو حکمنشی شاسن کال کے کال سے سمبندھت ہیں۔ اسدی نے کہا کہ کھوجے گئے ٹکڑوں میں پودوں اور منشیوں کی نقاشی پائی گئی ہے۔ انہوں نے کہا کہ ان سلیب میں سے ایک کو کیونیفارم یا قلعہ اکثر کے ساتھ انکت کیا گیا ہے، اور یدی ان پتھروں کے سنگروہوں کا پوری طرح سے نرکشن کیا جائے تو سمبھو ہے کہ ہمیں شیلا لیکھوں کے ساتھ اور نمونے پراپت ہوں گے۔
بالکل صحیح کہا دیدی آپ نے۔ اور ایران میں، ایک تو ایران کی جو واستو کلا ہے اس میں کوئی بالکل سندھے نہیں ہے کہ اتنی زیادہ اچھی ہے، اور وہ آپ وشیش کر اگر اس پر دھیان دیں یہاں کی انجینئرنگ پر، واستو کلا پر، تو آپ یہ چیز دیکھنے کو ملے گی کہ ایران میں ہر دور میں، ہر کال میں جو ہے ایک نئی چیز دنیا کو پیش کی گئی ہے، اور جس کی مثال آج بھی ایران میں ایک ایک چیز باقی ہے دیکھنے کو ملتی ہے۔ اور ایران کی جو سرکار ہے اس نے ان تمام چیزوں کو بہت ہی اچھے طریقے سے بچا کر رکھا ہے۔
और उत्खनन का ये जो प्रोग्राम है अभी भी चल रहा है,
बिल्कुल
पूरी दुनिया में सभी जगह होता ही रहता है, वैसे ईरान में भी चल रहा है।
ईरान में बहुत ही ज्यादा मेहनत से चल रहा है
जी।
प्रिय श्रोताओं और दोस्तों, अब हम अपने कार्यक्रम के उस पड़ाव में पहुंच चुके हैं जहां पर हम आपके कमेंट्स पढ़ते हैं, देखते हैं कि आपने किन किन समाचारों पर क्या क्या बातें कही हैं। और हमें ये उम्मीद है कि आपके जो कमेंट्स हैं, जैसे कि अभी आपने सुना है पत्रों के माध्यम से, उसके ऊपर भी लोग कमेंट्स करते हैं, यानी कमेंट्स पर कमेंट होते हैं। जी दीदी
जी, सीरिया के अहम दौरे पर विदेश मंत्री राष्ट्रपति बशार असद से मुलाकात, इस पर मोहम्मद लिखते हैं, दोस्ती और मदद सिर्फ कागजों पर नहीं होनी चाहिए। सीरिया पर ज़ायनी द्वारा लगभग हर सप्ताह बमबारी की जा रही है, कभी कभी सप्ताह में कई बार। जब भी सीरिया पर इसराइल या अमरीका द्वारा बमबारी की जाती है तो ईरान सीरिया को ज़ायनवादियों के खिलाफ इसका इस्तेमाल करने के लिए सीरिया को कुछ सटीक निर्देशित मिसाइलें क्यों नहीं प्रदान करता है? आत्मरक्षा के लिए हमास को भी ये हथियार उपलब्ध कराए जाने चाहिए। संयुक्त राष्ट्र चार्टर गारंटी देता है कि प्रत्येक देश की सीमाओं का सम्मान एक विदेशी देश द्वारा किया जाना चाहिए। एक संप्रभु देश पर बमबारी स्वीकार्य नहीं है।
बिल्कुल, आपने बातें कुछ इसमें सही कही हैं और कुछ चीज़ें ऐसी हैं जिसके बारे में आपको आगे पीछे शायद, मुझे नहीं लगता है कि कुछ चीज़ें मालूम होंगी। उसके लिए मैं ज़रूर एक दो नुक्ते की तरफ, बिंदु की तरफ जो है वो आपको, आपका ध्यान केंद्रित कराना चाहता हूँ। उसमें यह है कि देखिए, ऐसा है कि ईरान हर संभव मदद जो है वो सीरिया को मौके मौके पर करता रहता है और करता आया है और आगे भी करता रहेगा। ईरान एक ऐसा देश है जो कभी भी अपने दोस्तों को यानी पीठ दिखाकर नहीं जाता है। दूसरे इसमें चीज़ें ऐसी हैं कि ईरान क्यों मिसाइल नहीं देता, आपको पता ही होगा कि ईरान के ऊपर लगातार अमरीका द्वारा और अन्य पश्चिमी देशों द्वारा प्रतिबंध लगे हुए हैं जिसकी वजह से काफ़ी परेशानियां हैं, लेकिन उसके बावजूद भी वो खुलकर सीरिया की मदद करता है। अब बात यह है कि खुद संयुक्त राष्ट्र संघ जो है ये उसकी जिम्मेदारी बनती है कि वो किसी भी ऐसे अवैध शासन को इस बात की इजाज़त ना दे कि वो किसी भी वैध शासन पर इस तरह जो है वो अवैध तरीके से आकर बमबारी करे। जी दोस्तों, अब हम अपने कार्यक्रम के उस पड़ाव में आ चुके हैं कि जहां पर हम अपने किसी एक प्रिय श्रोता के विचारों को जानते हैं, और आज हम सैयद मोहम्मद हैदर साहब के विचारों को सुनेंगे। इनके विचार हम पिछले सप्ताह भी हमने पेश किए थे, जिन्होंने ईरान के यानी गृह मंत्रालय उससे जुड़ी हुई बातें,
फॉरेन पॉलिसी
के बारे में, उसके बारे में अपने विचार रखे थे। उसी विचारों को आगे बढ़ाते हुए हम आज फिर सैयद मोहम्मद हैदर के विचारों को आपके सामने पेश करेंगे।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। मैं तेहरान की हिंदी सर्विस से मुखातिब हूँ और आज मैं ईरान की फॉरेन पॉलिसी पर, खारजा पॉलिसी पर जो है कुछ कहना चाहता हूँ। याद है कि अभी फ़िलहाल जैसा भी कई साल से माहौल चल रहा है कि इसराइल से मतलब ये खुफिया तरीके से ताल्लुकात बनाए पहले, अब कुछ ममालिक जो हैं इसराइल से जो है उन्होंने खुला में खुला ताल्लुकात बहाल कर लिए, अब कुछ के खुफिया तौर से ताल्लुकात जो हैं बुरे तौर पे हैं। तो इन लोगों ने अपने ज़मीन जो है इन्हें फरोश कर बिल्कुल को बेच दिया उन्होंने अपने, इन्हें बिल्कुल शर्म है नहीं है। देखिए, फ़लस्तीन में क़िबला अव्वल जो हमारा मुसलमानों का क़िबला अव्वल था उसको इसराइल ने कब्जा लिया है, और बाकी जो फ़िलिस्तीनियों पर कितना जुल्म कर रहा है, मुस्लिम भाई जो हैं अपने भाई हैं उनको जुल्म कर रहा है, मतलब बिल्कुल इन्हें अपने इंटरेस्ट चाहिए, इन्हें अपना इन्हें कोई मतलब नहीं है कहाँ क्या हो, ना शर्म है ना हया है ना कुछ है। लेकिन इसके बरक्स जो है ईरान जो है उनकी जो है बराबर फ़िलिस्तीनियों की सपोर्ट कर रहा है, फ़िलिस्तीनी हैं और बाकी जो हमास वगैरह आवाम हैं वहाँ जो फ़िलिस्तीन सबकी सपोर्ट करता है, बराबर न्यूज़ वगैरह भी देता है, ये तो अपने रेडियो स्टेशन से न्यूज़ तक भी नहीं देता, बहुत कम देता। बहरहाल जो है अल्लाह से दुआ है कि अल्लाह ताला इनको نیک ہدایت دے، اور اسلامی جو ہمارے اسلام ہیں، مسلم اپنے جو برادرس ہیں ان کے لیے قومی جذبہ عطا فرمائے، اور ان کو ان کے لیے سوچیں یہ کہ ہاں ان کے بارے میں اور اپنے عیش پرستی کی اور اپنی کرسی کے بارے میں اتنا نہ سنا خوف نہ کھائیں، جب اللہ اکبر کریں تو کیونکہ اس پہ عمل کریں، ظاہری میں تو اللہ اکبر ہے مساجد میں اور ویسے امریکہ اکبر ہے، لہذا یہ افسوسناک بہت ہی شرم کی بات ہے، اللہ ان کو نیک سمجھ دے اور نیک ہدایت دے، اور ایران کی جو پالیسی ہے ہم دعا کرتے ہیں کہ جو فورن پالیسی ایران نے کی ہے اللہ تعالیٰ اس کو اور ہمت اور جذبہ دے اور عین شریعت کے مطابق جو پالیسی انہوں نے چلائی ہے چلاتے رہے، ملت اسلامیہ سے ان کی ہمدردیاں ہیں، وہ اللہ تعالیٰ بحال رکھے اور بہت زیادہ پروگریسو ہونا چاہیے، ہو جائے انشاءاللہ، ہوگا ایسے ہی اور ایک دن سملا اول بھی فتح ہوگا انشاءاللہ۔ ٹھیک ہے، اچھا میں آپ لوگوں سے بھی گزارش کرتا ہوں کہ آپ لوگ آپ کا ادارہ جو ہے وہ بھی کافی مطلب یہ سچی خبریں کرتا ہے تو وہ ہدایت دیتا ہے، اللہ تعالیٰ آپ کے ادارے کے لیے جتنی بھی میں سلامتی کی دعا کرتا ہوں، اللہ آپ لوگ کو بھی سلامت رکھے۔
تو دوستو ابھی آپ سن رہے تھے کہ ہمارے جو پریہ شروتا ہیں سید محمد حیدر، ان کے وچاروں کو، اور اب ہمارے پاس سمے کم بچا ہے، چلتے ہیں دیدی کے پاس جلدی سے اور دیکھتے ہیں دیدی کیا آدیش دیتی ہیں۔
تو پھر ہم واٹس ایپ نمبر بتا دیں تاکہ دوسرے شرطہ ہمیں اپنے وچار اور سب کچھ جو بھی کہنا ہے ان کو کہہ دے۔ تو ہمارا واٹس ایپ نمبر ہے 0098903506-5492، اور ای میل آئی ڈی ہے hindi@ws.irib.ir، اور ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔
تو اب ہمیں اجازت دیجیے، اپنے بھیا روش
اور دیدی مریم کو انومتی دیجیے،
خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں ہمیں آشا ہے کہ ہمارا آج کا پریاس آپ کو پسند آیا ہوگا، کارکرموں کے بارے میں آپ اپنے وچاروں سے ہمیں ضرور اوگت کرواتے رہیے۔ تو اسی کے ساتھ ہماری یہ سبھا اب یہیں پر سمپن ہوتی ہے، خدا حافظ۔Thank you.